الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین دیکھ رہے ہیں پروگرام قرآن پاک ترجمہ و تفسیر کے ساتھ الحمدللہ ہمارا درس سورہ ابراہیم 13 پارہ آیت نمبر 32 تک ہو چکا ہے آج ہم انشاءاللہ الکریم آیت نمبر 33 سے اپنے درس کو آگے بڑھاتے ہیں نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا جو مجھ پر ایک بار درود پڑھتا ہے اللہ پاک اس پر 10 رحمتیں بھیجتا ہے صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم وَسَخَّرَ لَكُمُ الشَّمْسَ وَالْقَمَرَ دَائِبَيْنِ وَسَخَّرَ لَكُمُ اللَّيْلَ وَالنَّهَارَ آسان ترجمہ قرآن کنز العرفان اور تمہارے لیے سورج اور چاند کو کام پر لگا دیا جو برابر چل رہے ہیں اور تمہارے لیے رات اور دن کو مسخر کر دیا۔ ناظرین اکرام اس آیت کا خلاصہ یہ ہے کہ اے لوگو اللہ پاک ہی ہے جس نے سورج اور چاند کو تمہارے لیے کام پر لگا دیا، دن میں سورج طلوع ہو جاتا ہے اور رات میں چاند نکل آتا ہے تاکہ تمہاری جانوں اور معاش کی درستی رہے، اور جب سے اللہ پاک نے سورج اور چاند کو پیدا فرمایا ہے تب سے وہ اپنے اپنے محل میں گردش کر رہے ہیں اور اسی طرح قیامت تک گردش کرتے رہیں گے۔ اپنی گردش کی وجہ سے نہ کمزور پڑیں گے نہ ہی ٹوٹ پھوٹ کا شکار ہوں گے، اور تمہارے منافع، تمہارے فائدے اور اسباب کی درستی کے لیے رات اور دن کو مسخر کر دیا ہے۔ رات جاتی ہے تو دن نکل آتا ہے، دن ختم ہوتا ہے تو رات آ جاتی ہے۔ دن میں تم اپنے معاش کے کاموں میں مصروف ہوتے ہو، رات میں آرام کرتے ہو۔ یہ سب کا سب سسٹم یہ اللہ پاک کی تمہارے لیے رحمت اور سب تمہارے لیے ہے۔ اگلی آیت میں اللہ پاک نے ارشاد فرمایا وَآتَاكُم مِّن كُلِّ مَا سَأَلْتُمُوهُ وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا إِنَّ الْإِنسَانَ لَظَلُومٌ كَفَّارٌ آسان ترجمہ قرآن کنز العرفان اور اس نے تمہیں وہ بھی بہت کچھ دے دیا جو تم نے اس سے مانگا، اور اگر تم اللہ کی نعمتیں گنو تو شمار نہ کر سکو گے، بے شک انسان بڑا ظالم ناشکرا ہے۔ ناظرین اکرام اس سے پہلی آیات میں اللہ پاک نے اپنی ان عظیم ترین نعمتوں کا ذکر فرمایا جو اس نے اپنے بندوں پر فرمائی، اور اس آیت میں یہ بیان فرمایا کہ اللہ پاک نے اپنے بندوں کو صرف یہی نعمتیں عطا نہیں کی بلکہ ان کی بے شمار منہ مانگی مرادیں بھی پوری فرمائی ہیں۔ مفسرین نے اس آیت کے مختلف معنی بیان فرمائے ہیں، ایک تو یہ کہ تم نے جو کچھ اللہ پاک سے مانگا اس میں سے کچھ اللہ پاک نے اپنی مشیت اور حکمت کے مطابق عطا فرما دیا۔ بعض مفسرین نے یہ بیان فرمایا کہ اس آیت کا مطلب یہ ہے کہ اللہ پاک نے انسان کو ہر وہ چیز عطا کر دی جس کی اسے حاجت تھی، چاہے اس نے سوال کیا ہو یا نہ کیا ہو۔ پھر بعض مفسرین کے نزدیک اس کا مطلب یہ بھی ہے کہ تمہیں ہر وہ چیز عطا کر دی جس کی تمہیں ضرورت تھی اور تم نے اس کے لیے زبان حال سے سوال کیا تھا۔ تو گویا اللہ تبارک و تعالی نے تمہیں سب کچھ تو عطا کر دیا، پھر اب تم کیوں اس کی نافرمانی کرتے ہو؟ فرمایا وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، اگر تم اللہ کی نعمتیں گنو تو شمار نہیں کر سکو گے، گن نہیں سکو گے، گنتے 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 تھک جاؤ گے، اللہ کی نعمتیں ختم نہیں ہوں گی۔ اور اللہ تبارک و تعالیٰ کی اپنے بندوں پر اتنی زیادہ نعمتیں ہیں کہ ان کی کثرت کی وجہ سے انہیں کوئی شمار نہیں کر سکتا۔ احیاء العلوم کی روشنی میں اس بات کو یہاں ایک مثال سے سمجھیے کہ ہر چیز میں اگر اللہ تبارک و تعالیٰ کی نعمتوں کو ہم شمار کرنے لگیں تو عین الیقین کے طور پر یہ بات سامنے آ جائے گی کہ ہم اللہ پاک کی نعمتوں کو گننا چاہیں تو گن نہیں سکتے۔ امام غزالی رحمۃ اللہ علیہ فرماتے ہیں کھائی جانے والی چیزوں کی تخلیق میں اللہ پاک نے اتنے عجائبات رکھے ہیں کہ انہیں شمار ہی نہیں کیا جا سکتا۔ صرف گندم ہی کو لے لیجئے کہ جب تمہارے پاس کچھ گندم ہو اور تم اسے کھاتے رہو تو وہ گندم ختم ہو جائے گی، تم بھوکے رہ جاؤ گے، لہٰذا تمہیں ایسا کام کرنے کی حاجت ہے جس سے گندم کے دانے اتنے زیادہ ہو جائیں کہ تمہاری ضرورت کو کافی ہوں، اور وہ کام گندم کو کاشت کرنا ہے۔ اس کی صورت یہ ہوگی کہ تم گندم کے دانے کو ایسی زمین میں ڈالو جس میں پانی ہو اور وہ پانی زمین سے مل کر گارا بن چکا ہو۔ پھر صرف پانی اور مٹی ہی کافی نہیں، کیونکہ اگر تم اس گندم کو ایسی زمین میں چھوڑ دو گے جو سخت اور باہم متصل ہو تو ہوا نہ پہنچنے کی وجہ سے گندم اگے گی ہی نہیں۔ لہٰذا ضروری ہے کہ گندم کا دانہ ایسی زمین میں چھوڑا جائے नरम और पिलपिली हो ताकि हवा उसमें दाखिल हो सके। फिर हवा खुद ब खुद हरकत नहीं करती, लिहाजा ऐसी आंधी की ज़रूरत है जो हवा को भी हरकत दे और उसे ज़ोर ज़ोर से ज़मीन पर मारे ताकि वो उसके अंदर चली जाए। फिर अगर बहुत ज़्यादा सर्दी हो तो ये सब कुछ फ़ायदे हासिल नहीं होंगे, लिहाजा बहार और गर्मी की भी ज़रूरत हुई। फिर उस पानी की तरफ़ देखो जिसकी गंदम काश्त करने में हाजत है, उसे अल्लाह पाक ने किस तरह पैदा फरमाया, फिर उससे चश्मे और नहरें जारी फरमाईं। फिर बाज़ औक़ात ज़मीन बुलंदी पर होती है और पानी उस तक पहुंच नहीं सकता, तो देखो किस तरह अल्लाह पाक ने बादल बनाए और उन पर कैसे हवा को मुसल्लत किया ताकि वो अल्लाह पाक के हुक्म से उनको ज़मीन के मुख्तलिफ हिस्सों तक ले जाएँ। हालाँकि बादल पानी से भरे हुए भारी होते हैं, फिर किस तरह अल्लाह पाक ज़रूरत के मुताबिक बहार और ख़ज़ां के मौसम में बारिश बरसाता है। और देखो अल्लाह पाक ने किस तरह पहाड़ बनाए जो पानी की हिफाजत करते हैं और उनसे बतदरीज पानी निकलता है। अगर एक साथ पानी निकल आए तो शहर गर्क हो जाए और जानवर वगैरह हलाक हो जाए। और देखो कि किस तरह अल्लाह पाक ने सूरज को पैदा किया, उसे तुम्हारे लिए काबू में दे दिया, हालांकि वो ज़मीन से बहुत दूर है। एक वक्त में ज़मीन को गर्म करता है और एक वक्त में नहीं करता, ताकि ठंडक की ज़रूरत हो तो वो ठंडक दे और गर्मी की हाजत हो तो सूरज की गर्मी मिल जाए। चाँद को पैदा किया और इसकी खासियत मरतूब बनाना है, जिस तरह सूरज की खासियत हरारत पहुँचाना है। तो वो चाँद फलों को पकाता और रंगीन करता है और ये सब कुछ पैदा करने वाले हकीम रब करीम की तरफ से मुकरर करता है। और आसमान के तमाम सितारों को किसी न किसी फ़ायदे के लिए मुसख़र किया गया है, जिस तरह सूरज को हरारत देने और चाँद को रतूबत देने के लिए मुसख़र किया गया है। खुलासा यह है कि इनमें से हर एक में बेशुमार हिकमतें हैं जिनका शुमार करना इंसानी ताकत से बाहर है। अगली आयत में अल्लाह पाक इरशाद फरमाता है, وَإِذْ قَالَ إِبْرَاهِيمُ رَبِّ اجْعَلْ هَذَا الْبَلَدَ آمِنًا وَاجْنُبْنِي وَبَنِيَّ أَن نَّعْبُدَ الْأَصْنَامَ। आसान तर्जमा कुरान कंजुल इरफान। और याद करो जब इब्राहिम ने अर्ज़ की, ऐ मेरे रब, इस शहर को अमन वाला बना दे और मुझे और मेरे बेटों को बुतों की इबादत करने से बचाए रख। नाज़रीन किराम, हज़रत इब्राहिम अलैहिस्सलाम ने अल्लाह पाक से दुआ की कि ऐ मेरे रब, मक्का मुकर्रमा को अमन वाला शहर बना दे कि क़यामत के करीब दुनिया के वीरान होने के वक्त तक ये शहर वीरानी से महफूज रहे, या इस शहर वाले अमन में हों, ऐसा कर दे। हज़रत इब्राहिम अलैहिस्सलाम की ये दुआ कबूल हुई और अल्लाह पाक ने मक्का मुकर्रमा को वीरान होने से हमेशा के लिए महफूज फरमा दिया और कोई भी इस मुक़दस शहर को वीरान करने पर कादिर ना हो सका। और इस शहर को अल्लाह पाक ने हरम बनाया, इसमें न किसी इंसान का खून बहाया जाता है, न किसी पर जुल्म किया जाए, न वहाँ शिकार को मारा जाए और ना सब्ज़ा काटा जाए। फिर ये भी दुआ की कि मुझे और मेरे बेटों को बुतों की इबादत से बचा ले। याद रहे कि अंबिया अलैहिस्सलाम बुत परस्ती बल्कि तमाम गुनाहों से मासूम हैं। हज़रत इब्राहिम अलैहिस्सलाम का ये दुआ करना बारगाह इलाही में आजजी और मोहताजी के इजहार के लिए कि बावजूद ये कि तूने अपने कर्म से मासूम किया, लेकिन हम तेरे फ़ज़ल और रहमत की तरफ दस्त एहतियाज दराज रखते हैं कि जैसे तूने बचा के रखा है ऐसे ही बचा के ही रखना। अगली आयत में अल्लाह पाक इरशाद फरमाता है, रब्बी इन्नहुन्ना अग्ललना कसीरन मिनन्नास फमन तबिअनी फइन्नहु मिन्नी वमन आसानी फइन्नक गफूरुर रहीम। आसान तर्जमा कुरान कंजुल इरफान। ऐ मेरे रब, बेशक बुतों ने बहुत से लोगों को गुमराह कर दिया, तो जो मेरे पीछे चले तो बेशक वो मेरा है, और जो मेरी नाफरमानी करे तो बेशक तू बख्शने वाला मेहरबान है। नाज़रीन इकराम, हज़रत इब्राहिम अलैहिस्सलाम ने दुआ की कि ऐ मेरे रब, बेशक बुतों की वजह से बहुत से लोग हिदायत और हक़ के रास्ते से दूर हो गए, हत्ता कि लोग बुतों को पूजने लगे और तेरे साथ कुफ्र करने लग गए, तो जो मेरे तरीक़े पर हो यानी इताअत और फरमाबरदारी के तरीक़े पर हो तो बेशक वो मेरी सुन्नत पर अमल पैरा है, और जो मेरा नाफरमान हो तो उसका मामला तेरे ही हवाले है। बेशक तू गुनाहगारों के गुनाहों और उनकी ख़ताओं को अपने फ़ज़ल से बख्शने वाला है और अपने बंदों पर रहम फरमाने वाला है, और लोगों में से जिसे चाहे तू मुआफ़ फरमा दे। इस आयत से पता चला कि अम्बिया इकराम अलैहिस्सलाम अपनी उम्मतों के अंजाम के बारे में बहुत फ़िक्रमंद हुआ करते थे। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम भी अपनी उम्मत की बड़ी फ़िक्र किया करते थे। حضرت عبداللہ بن عمر بن عاص رضی اللہ عنہما فرماتے ہیں، حضور علیہ الصلاۃ والسلام نے قرآن پاک میں سے حضرت ابراہیم علی نبینا و علیہ الصلاۃ والسلام کے اس قول کی تلاوت فرمائی جو ابھی ہم نے تلاوت کیا، رب انہن اضللن کثیرا من الناس فمن تبعنی فانہ منی، اے میرے رب ان بتوں نے بہت سے لوگوں کو گمراہ کر دیا ہے، جو شخص میری پیروی کرے گا وہ میرے راستے پر ہے۔ اور وہ آیت پڑھی جس میں حضرت عیسیٰ علیہ الصلاۃ والسلام کا یہ قول ہے، ان تعذبہم فانہم عبادک وان تغفر لہم فانک انت العزیز الحکیم، اے اللہ اگر تو ان کو عذاب دے تو یہ تیرے بندے ہیں، اور اگر تو ان کو بخش دے تو تو غالب حکمت والا ہے۔ پھر حضور پر نور صلی اللہ علیہ وآلہ وسلم نے دست دعا بلند کر دی اور روتے ہوئے عرض کرنے لگے، اے اللہ میری امت میری امت۔ اللہ تعالیٰ نے فرمایا، اے جبرائیل میرے حبیب کے پاس جاؤ اور ان سے پوچھو، حالانکہ اللہ پاک خوب جانتا ہے، اس کے باوجود اللہ پاک نے فرمایا پوچھو کہ ان پر یہ گریہ کیوں طاری ہے۔ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں حضرت جبرائیل حاضر ہوئے اور حضور صلی اللہ علیہ وآلہ وسلم سے معلوم کر کے اللہ پاک کی بارگاہ میں جواب عرض کر دیا، حالانکہ یہ جواب بھی اللہ پاک خوب جانتا ہے۔ تو اللہ پاک نے حضرت جبریل علیہ السلام سے فرمایا، اے جبریل میرے حبیب کے پاس جاؤ اور ان سے کہو آپ کی امت کی بخشش کے معاملے میں ہم آپ کو راضی کر دیں گے اور آپ کو رنجیدہ نہیں کریں گے۔ سبحان اللہ، کیا بات ہے ہمارے آقا صلی اللہ علیہ وآلہ وسلم کی کہ پوری زندگی ہمیں یاد کرتے رہے، ہمارے لیے دعائیں کرتے رہے، فکر امت میں راتوں کو روتے رہے، آسیوں کے گناہوں کو دھوتے رہے۔ اگلی آیت میں اللہ پاک ارشاد فرماتا ہے، ربنا انی اسکنت من ذریتی بواد غیر ذی زرع عند بيتك المحرم ربنا ليقيموا الصلاة فاجعل أفئدة من الناس تهوي إليهم وارزقهم من الثمرات لعلهم يشكرون، اے میرے رب میں نے اپنی کچھ اولاد کو تیرے عزت والے گھر کے پاس ایک ایسی وادی میں ٹھہرایا ہے جس میں کھیتی نہیں ہوتی، اے میرے رب تاکہ وہ نماز قائم رکھیں تو تو لوگوں کے دل ان کی طرف مائل کر دے اور انہیں پھلوں سے رزق عطا فرما تاکہ وہ شکر گزار ہو جائیں۔ ناظرین اکرام، اس آیت میں وادی سے مراد وہ جگہ ہے جہاں اب مکہ مکرمہ ہے، ذریت سے حضرت اسماعیل علیہ الصلاۃ والسلام مراد ہیں اور حرمت والے گھر سے بیت اللہ مراد ہے، جو طوفان نوح سے پہلے کعبہ مقدسہ کی جگہ تھا اور طوفان کے وقت آسمان پر اٹھا لیا گیا۔ حضرت ابراہیم علیہ الصلاۃ والسلام کی اس دعا کا پس منظر یہ ہے کہ حضرت اسماعیل علیہ الصلاۃ والسلام سرزمین شام میں حضرت ہاجرہ رضی اللہ عنہا کے بطن سے پیدا ہوئے، جبکہ حضرت ابراہیم علیہ الصلاۃ والسلام کی بیوی حضرت سارہ رضی اللہ عنہا کے ہاں کوئی اولاد نہ تھی، اس وجہ سے ان کے دل میں کچھ جذبات پیدا ہوئے اور انہوں نے حضرت ابراہیم علیہ الصلاۃ والسلام سے کہا کہ آپ ہاجرہ اور ان کے بیٹے کو میرے پاس سے دور کر دیجئے۔ حکمت الہی نے یہ ایک سبب پیدا کیا تھا، چنانچہ وحی آئی کہ آپ علیہ السلام حضرت ہاجرہ اور حضرت اسماعیل کو اس سرزمین میں لے جائیں جو وادی مکہ ہے۔ حضرت ابراہیم علیہ الصلاۃ والسلام ان دونوں کو اپنے ساتھ براق پر سوار کر کے شام سے سرزمین حرم میں لائے اور کعبہ مقدسہ کے نزدیک اتارا۔ یہاں اس وقت کوئی آبادی نہ تھی، نہ کوئی چشمہ، نہ پانی، ایک توشہ دان میں کچھ کھجوریں اور ایک برتن میں پانی انہیں دے کر آپ واپس آ گئے، مڑ کر بھی ان کی طرف نہ دیکھا۔ حضرت اسماعیل علیہ السلام کی والدہ حضرت ہاجرہ رضی اللہ عنہا نے عرض کی، آپ کہاں جا رہے ہیں اور ہمیں اس وادی میں بغیر کسی انیس و رفیق کے چھوڑے جا رہے ہیں؟ حضرت ابراہیم علیہ الصلاۃ والسلام نے اس بات کا کوئی جواب نہ دیا اور اس کی طرف بھی توجہ نہ فرمائی، نہ کوئی گھر ہے، نہ کوئی مکان، نہ کھانا بہت زیادہ دے کر جا رہے ہیں، کوئی پانی کا بندوبست نہیں، کھانے کا بندوبست نہیں، رہنے کا بندوبست نہیں، رات ہوگی، سردی گرمی سے کیسے بچیں گے، کچھ بھی نہیں سوچا۔ حضرت ابراہیم علیہ السلام نے، کتنا بڑا امتحان تھا، غور فرمائیے، کیوں؟ کیونکہ رب کا حکم تھا، ابراہیم انہیں چھوڑ کر آ جاؤ۔ اب جب حکم ہو گیا مالک کا تو بندہ کیوں سوچے کہ کیا ہوگا ان کا، کیا کھائیں گے، کیا پئیں گے، کیسے جئیں گے، میرے بچوں کا، میری بیوی کا کیا ہوگا، سر ڈھانکنے کے لیے کیا کریں گے، رات کیسے گزاریں گے؟ आप सोचिए तो सही, ज़रा इमेजिन कीजिए वो वादी कैसी, उस वक्त बिल्कुल एक सहरा है, मिट्टी ही मिट्टी है, कोई पानी नहीं, कोई खाना नहीं, कोई फल नहीं, कोई दरख्त नहीं, कोई साया भी नहीं। गौर फरमाइए, लेकिन बंदगी इसको कहते हैं कि मौला ने कहा है तो बस अब छोड़ कर आना है, संभालेगा वो, अगर उसने ज़िंदा रखना है तो पानी भी देगा, खाना भी देगा। सुबहान अल्लाह, हज़रत हाजरा रदी अल्लाह अन्हा आवाज़ देती हैं कि कहाँ जा रहे हैं आप, ऐसे छोड़कर जा रहे हैं। हज़रत हाजरा रदी अल्लाह अन्हा ने चंद मरतबा ये अर्ज़ की, कोई जवाब नहीं मिला, तो कहा कि अल्लाह पाक ने ऐसा हुक्म दिया है। हज़रत इब्राहिम अलैहिस्सलाम ने फरमाया हाँ, ये सुनकर उन्हें भी इत्मीनान हो गया। हज़रत इब्राहिम अलैहिस्सलाम तशरीफ़ ले गए और उन्होंने बारगाह इलाही में हाथ उठाकर दुआ की, और ये दुआ जो इस आयत में मज़कूर है, बीवी से बात नहीं की, बच्चे से भी बात नहीं की, कोई डिटेल नहीं दी, कह दिया खुदा का हुक्म है। लेकिन अब खुदा से तो अर्ज़ करनी थी, रब्बना इन्नी अस्कंतु मिन ज़ुर्रियती बिवादिन गैर ज़ी ज़रइन इंद बैतिकल मुहर्रम, ए मालिक अपनी औलाद को छोड़ आया हूँ, अपने जिगर के टुकड़े को छोड़ आया हूँ तेरे पाक घर के पास, तेरे हुक्म पर छोड़ आया हूँ, लेकिन मालिक तूने संभालना है, तूने ख्याल रखना है, मालिक छोड़ना नहीं इन्हें, इन्हें खाना भी देना, फल भी देना, पानी भी देना, मालिक तेरे आसरे पर छोड़ आया हूँ। अल्लाहु अकबर। गौर फरमाइए नाज़रीन, ये होती है रज़ा, ये होती है बंदगी, कि रब का हुक्म आ गया तो सब ख़त्म हो गया, अल्लाह का हुक्म आ गया फिर कोई बात कुछ आड़े नहीं आए, अल्लाह का हुक्म है सर तस्लीम ख़म है। गौर फरमाइए, ये वो दर्जा है कि जिसके बाद किसी का दर्जा नहीं है। अल्लाह अकबर। इन्होंने दुआ की, या अल्लाह इनको पानी भी देना, फल भी देना, लोगों के दिल इनकी तरफ़ फेर देना, वीरानी से इनके घर को बचाना। अल्लाह अल्लाह अल्लाह। हज़रत हाजरा रदी अल्लाह अन्हा अपने फ़र्जंद हज़रत इस्माइल को दूध पिलाने लगी, पानी ख़त्म हो गया कुछ ही देर बाद, प्यास की शिद्दत होने लगी, तमतमाता हुआ सूरज है और सहरा है और कोई साया नहीं है, अब छोटा सा बच्चा है, साहबजादे का हल्क प्यास से खुश्क हो रहा है, माँ घबरा रही है, माँ परेशान है, अब क्या होगा। पानी की जस्तजू या आबादी की तलाश में हज़रत हाजरा रदी अल्लाह अन्हा सफ़ा पहाड़ी की तरफ चली, और सफ़ा और मरवा ये आमने सामने दो पहाड़ियाँ थीं, इनके दरमियान आपने दौड़ भी लगाई पानी को देखने के लिए, आप जो है वो कुछ दौड़ी, और ऐसा 7 मरतबा आपने किया, यहाँ तक कि फरिश्ते के पर मारने से या हज़रत इस्माइल अलैहिस्सलाम के कदम मुबारक से उस खुश्क ज़मीन में एक चश्मा जिसको हम जमज़म कहते हैं वो निकल आया और वो नमूदार हुआ। हज़रत इब्राहिम अलैहिस्सलाम का ये वाक़िया आप अलैहिस्सलाम के आग में डाले जाने के बाद हुआ, आग के वाक़े में आप अलैहिस्सलाम ने दुआ ना फरमाई थी, और इस वाक़े में दुआ की और आजिज़ी का इजहार किया। अल्लाह पाक की कारसाज़ी पर एतमाद करके दुआ न करना भी तवक्कुल और बेहतरीन मकाम है, लेकिन मकाम दुआ इससे भी अफजल है। तो हज़रत इब्राहिम अलैहिस्सलाम का इस दूसरे वाक़े में दुआ फरमाना इसलिए है कि आप अपने दर्जात में और तरक्की पर तरक्की फरमा रहे थे, जब आग में डाला गया तो आपने दुआ भी नहीं की और आपने कह दिया था मेरे रब की मर्ज़ी जो चाहे करें। लेकिन अगले वाक़े में यहाँ जब बच्चों को अपनी बीवी को छोड़ रहे तो दुआ की, तो ये पता चलता है कि दुआ करने वाला मकाम ये इससे भी बड़े तवक्कुल का मकाम है। फिर हज़रत इब्राहिम अलैहिस्सलाम ने दुआएं की, रब्बना लियुकीमुस्सलाता फ़जअल अफ़इदतम मिनन्नास तहवी इलैहिम, यानी मेरे रब मैंने अपनी औलाद को अब नाकाबिल ज़रात वादी में ठहरा दिया है, छोड़ दिया है, ताकि हज़रत इस्माइल और उनकी औलाद इस वादी में तेरे ज़िक्र और तेरी इबादत में मशगूल हों, तेरे बैत हराम के पास नमाज़ पढ़ें। ए अल्लाह तू लोगों के दिल इनकी तरफ़ माइल कर दे ताकि वो इस वादी के अतराफ और दीगर शहरों से यहाँ आएँ और उनके दिल इस पाकीज़ा मकान की ज़्यारत के शौक़ में खींचें। इसमें ईमानदारों के लिए दुआ है कि उन्हें बैतुल्ला का हज मैसर आए, और अपने यहाँ रहने वाली औलाद के लिए ये दुआ है कि वो ज़्यारत के लिए आने वालों से फ़ायदा हासिल करते रहें। गरज़ ये दुआ दीनी और दुनियावी दोनों तरह की बरकत पर मुश्तमिल है। हज़रत इब्राहिम अलैहिस्सलाम की दुआ कबूल हुई और कबीला जुरहम ने इस तरफ से गुज़रते हुए एक परिंदा देखा तो उन्हें ताजुब हुआ कि ये बयाबान में परिंदा कैसा, शायद कहीं पानी का चश्मा निकला है, क्योंकि परिंदे वही नज़र आते हैं जहाँ पानी निकल आता है। जस्तजू की तो इन्हें जमजम का वो चश्मा दिखाई दे गया। ये देखकर उन लोगों ने हज़रत हाजरा रदी अल्लाह अन्हा से वहीं बसने की इजाज़त चाही। उन्होंने इस शर्त पर इजाज़त दे दी कि पानी पर तुम्हारा हक ना होगा। वो लोग वहाँ बसे और हज़रत इस्माइल अलैहिस्सलाम जवान हुए तो उन लोगों ने आप अलैहिस्सलातुस्सलाम की तकवे और परहेज़गारी को देखकर अपने ख़ानदान में आप अलैहिस्सलातुस्सलाम की शादी कर दी। कुछ अरसे बाद हज़रत हाजरा रदी अल्लाह अन्हा का इंतकाल हो गया। इस तरह हज़रत इब्राहिम अलैहिस्सलातुस्सलाम की ये दुआ पूरी हुई और आपने दुआ में ये भी फरमाया और उन्हें फलों से रिज़्क़ अता फरमा ताकि वो शुक्रगुजार हो जाएं। अब देखिए हज़रत इब्राहिम अलैहिस्सलातुस्सलाम की इस दुआ का समरा कैसा है कि बहार, ख़जां, गर्मी, सर्दी, हर फसल, हर वक्त में आप मक्का मुकर्रमा में देखें कि जैसे भी मौसम, जैसा भी हाल हो, लेकिन वहाँ हर वक्त हर फसल के मेवे और फल मौजूद होते हैं। सुभान अल्लाह, क्या बात है। और अभी ये दुआएं जो हैं वो हज़रत इब्राहिम अलैहिस्सलाम की जारी हैं, जो आगे बयान हो रही हैं। ज़िंदगी रही तो इंशाअल्लाह करीम अगले प्रोग्राम में इनका तस्किरा सुनेंगे। अपना ख्याल रखिएगा। सल्लु अलैल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।